यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको हिजोको बैठक पनि स्थगित, बैठक आज बस्दै। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदै। नागढुंगा सुरुङ मार्ग आगामी साउन महिनादेखि संचालनमा ल्याउने तयारी र इजरायलले इरान बाहेकका अन्य मोर्चामा युद्ध जारी राखे इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ। सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय हितका लागि राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकाले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो।
अहिले सदनमा जारी गतिरोध अन्त्यको लागि पार्टी सभापति रवि लामिछानेज्यूले अनुरोध गर्नुभयो। कति मुद्दाहरू लामो छलफल पश्चात मात्र को समाधान हुन्छ र यसमा सरकारको तर्फबाट यसलाई स्पष्ट गर्ने गरी परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयले त्यसलाई आवश्यक पर्छ भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसाबमा सभापतिज्यूले राख्नुभयो र अरू दलहरूको तर्फबाट यसमा चाहिँ छलफल गरेर मात्रै हामी अगाडि बढौं भन्ने हिसाबको कुरा छ।
बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले, प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाबदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड़ दिनुभयो।
प्रधानमन्त्रीले संसदमै आएर यसको जवाब दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ। हामी संसद खोल्न तयार छौँ। हामीलाई संसद प्रत्यावरोध गर्ने, अवरोध गर्ने कुनै हाम्रो रहर चाहना होइन। हामी पनि यसबाट मर्माहत भएका छौँ। बजेट आएको छ, अरू इस्युजहरू छन्, छलफल गर्नुपर्ने छ, तर संसद खोल्ने वातावरण बनाउनुहोस् भन्ने हामीले आग्रह गर्यौं।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउनुहुँदै कूटनीतिक सम्बन्धका विषयमा संवेदनशील भई आफ्नो अभिव्यक्ति दिन आवश्यक रहेको औल्याउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूबीच समसामयिक तथा राजनैतिक विषयमा छलफल भएको थियो। सभाको हिजोको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। प्रतिपक्षीको अवरोधका कारण हिजो 15 मिनटका लागि स्थगित भएको बैठक पछि सूचना टाँस गरी आजसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको हिजोको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकाले आज 1 बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरे। गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरूद्ध गर्दै आइरहेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध शुरू गरेपछि सभामुख अर्यालले सीमा विवाद बारे विपक्षी दलहरूले उठाएका विषयमा सरकारले गम्भीरता देखाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै भूल सुधार गर्नुपर्ने र क्षमा माग्नुपर्ने माग समेत राख्नुभयो। बैठकमा सांसदहरूले संसदमा दर्ता भएको आर्थिक विधेयकको 16 पृष्ठ गायब भएको, करका दर हेरफेर भएको भन्दै यो काम कसरी भयो र चुहावट कसरी भयो भन्ने विषयमा प्रश्न समेत गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षामान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हट्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति भर्सना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बोलाइएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्री जोन हिली र भूतपूर्व सैनिक जनशक्ति सम्बन्धी मन्त्री लुई स्यान्डर जोन्स बीच गोर्खा सैनिकहरूको लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायतका विषयमा छलफल भएको छ। हिजो भएको भर्चुअल बैठकमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासोहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको थियो। साथै मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोण बाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो। बैठकमा रक्षा मन्त्री हिलीको तर्फबाट स्यान्डर जोन्सले बेलायती गोर्खा भूका भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो। बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू को उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित रहेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई पूर्णत प्रविधिमा आधारित बनाउने भएको छ। कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकमा सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे लगायतका शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो। कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यका लागि आगामी जेठ 28 गतेसम्मको समयलाई अन्तिम म्याद तोकेको छ। बैठकले 15 महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचय पत्र हुनु अनिवार्य गरेको छ। पार्टीको डिजिटल प्रणालीमा हालसम्म 7,82,209 जना योग्य क्रियाशील सदस्य मध्ये 4,17,553 जना आबद्ध भइसकेको र 98,143 जना अध्यावधिक प्रक्रियामा रहेको कांग्रेसले जनाएको छ। कांग्रेसले पार्टी अनुशासन विपरीत काम गर्नेको हकमा कठोर नीति अख्तियार गरेको छ। पार्टीको कार्यवाहीमा परेका र अन्य दलमा प्रवेश गरेका बागी उम्मेद्वारी दिएका वा बागीका प्रस्तावक र समर्थक बनेका व्यक्तिको सदस्यता केन्द्रीय अभिलेखबाटै हटाइने निर्णय बैठकले गरेको हो। सुदूरपश्चिम प्रदेशका मुख्य प्रदेशका प्रमुख नजीर मियाले मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिशमा हिजो मौजूदा मन्त्री परिषदमा नियुक्ति हेरफेर र कार्य विभाजन गर्नुभएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिशमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषदमा नियुक्ति हेरफेर र कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा विक्रम सिंह धामी, आर्थिक मामिला मन्त्री मानबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र बेलबहादुर राणा मगर, सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय अधिवेशनको तयारी स्वरूप शुरू गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न भएको छ। देशभरका 77 जिल्ला मध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको रासोपाले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै आजदेखि 7 प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा क्षेत्रमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा रहेको जानकारी दिनुभयो। साथै बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी गराउनु भएको थियो। महानिरीक्षक कार्कीले प्रहरीसँग पर्याप्त स्रोत साधनको अभाव भएकाले अस्थायी संयुक्त सुरक्षा बेस बनाउन गृह कार्य भइरहेको र त्यसमा केही ढिलाइ हुन गएको जानकारी गराउनु भएको थियो। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरूवा गरिएको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली 2083 साविकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाई एकमात्र कायम गर्ने गरी कुल 23 जना सचिवको पदस्थापना र जिम्मेवारी हेरफेर गरिएको छ। वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार सिंहसहित वीरगंज महानगरपालिका वडा नम्बर 3 तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत सड कुमार पोखरेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। मधेश प्रदेशका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तरमा अपेक्षित सुधार हुन सकिरहेको छैन। गुणस्तर खस्किनुमा शिक्षक र विद्यार्थीको अनुपात नमिल्नु, विषयगत शिक्षकको अभाव हुनु, भौतिक संरचनाहरू पर्याप्त नहुनु लगायतका कारणहरूलाई मुख्य रूपमा औल्याइएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई राम्रो सेवा सुविधा प्रदान गरे पनि मधेसको शिक्षाको गुणस्तर खस्किरहेको छ। मधेसका विद्यालयहरूमा शिक्षक विद्यार्थी अनुपात नमिलेको, मिले पनि शिक्षकले इमानदारीपूर्वक पढ़ाउने नगरेको र केही शिक्षकले राम्रो पढ़ाए पनि अभिभावक र विद्यार्थी सचेत नभएका कारणले शिक्षाको गुणस्तर खस्दै गएको छ। धनुषाका कपिलेश्वरका समाजसेवी रामबाबु यादव,
शिक्षाको स्तर सुधार गर्नलाई सर्वप्रथम यहाँको स्थानीय र अभिभावकको भूमिका हो मेन, र शिक्षकको पनि त्यतिकै भूमिका हुन्छ। हाम्रो विद्यालयमा त्यसको धेरै कमी महसुस हामीले गरिरहेछ। 20 वर्ष अगाडिदेखि यो स्कुलको शिक्षा उन्नतिको लागि म विरोध गरिरहेछु एक्लै, तर न यहाँको प्रतिनिधिले कुनै मतलब राखिरहेछ, न यहाँको समाजसेवीले।
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुका विषयमा जनकपुर धामका एक सामुदायिक विद्यालयका शिक्षिका जगतारण कुमारी यादव,
शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक मात्र होइन अभिभावक, प्रधानाध्यापक, शिक्षा प्रमुख सबैको यसमा अहम भूमिका छ।
मध्य प्रदेशका जिल्लाहरूमा विज्ञान, गणित, अंग्रेजी, नेपाली विषयको सिकाइ उपलब्धि निकै कमजोर रहेको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले जनाएको छ। शिक्षाको गुणस्तर सुधारमा जनप्रतिनिधिको अहम भूमिका रहन्छ। जनकपुर धाम वडा नम्बर 16 का वडा अध्यक्ष रामचन्द्र पजियार,
तराईतिरको हाम्रो शिक्षा धेरै गुणस्तरहीन भइसकेको छ, त्यसको लागि सरकारी जति स्कूलहरू छ त्यसमा टिचरहरूको बहाली या नियुक्ति गर्नलाई विषयगत टिचरहरू दिनु पर्यो। बोर्डिङ स्कूलमा पढाउने गरेका छ जुन ठूला बडा व्यक्तिहरूले, त्यो सरकारी स्कूलमा पढाउने वातावरण बनाउनु पर्यो।
शिक्षाको गुणस्तर सुधारका विषयमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह,
धेरै यहाँ 50 वटा विद्यालय मध्ये थोरै विद्यालयहरू राम्रा पनि छन्, ग्रामीण भएका विद्यालयहरूको गुणस्तर सुधार्नु पर्ने आवश्यक छ। विषयगत शिक्षक ल्याएर यसका भौतिक संरचनादेखि लिएर पाठ्यक्रमदेखि पाठ्य पुस्तक सबै सुधार गर्नका लागि क्वालिटी एजुकेशनका लागि हामी लागि परेका छौँ।
शिक्षामा तीनै तहको फरक फरक अधिकार दिएका कारणले समस्या देखिएको छ। कुनै एक पक्षलाई बढी जिम्मेवारीका साथ अधिकार दिएको खण्डमा खस्केको शिक्षाको स्तरमा सुधार गर्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
नारायणी अस्पतालको सूचना।
नारायणी अस्पताल परिसर बीरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि 1 महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसीडी स्क्रीनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका शुरूआती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढ़िरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठूलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसीडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौं। नारायणी अस्पताल बीरगंज पर्सा।
अब बाँकी समाचार। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा हिजो सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्यूमरका बिरामीको संख्यामा वृद्धि भएको हो। नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रबाट भएको अध्ययनका आधारमा तथ्याङ्क सार्वजनिक गरिएको हो। शल्यक्रिया गरिएका ब्रेन ट्यूमरका बिरामी मध्ये पुरूष बढ़ी रहेको तथ्याङ्कमा उल्लेख रहेको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई 8 पटक म्याद थप गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले हिजो थप 3 दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने गरी सरकारी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवत जावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई शिफ्टका आधारमा परिचालन गरिने तयारी गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै रहेको छ। तेहरानले इजरायलले आक्रमण गतिविधि जारी राखी पुनः सैन्य कार्यवाही शुरू गर्ने चेतावनी दिएको छ। इरानले इरान बाहेकका अन्य मोर्चामा इजरायलले आक्रमण गरेमा त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सावधानी अपनाउन आग्रह गर्दै निरन्तरको आक्रमणले अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम संकटमा पर्न सक्ने बताउनु भएको छ। इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्ध विराम कागजमा मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लंघन भइरहेको आरोप समेत लगाउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेउता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढ़ाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समिति र प्राधिकरणका उपकारीका निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसुल बकेउता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा त्यसलाई छिटो फर्सेट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण संचालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसुल जरिमाना लगायतका विभाग समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बकेउता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइरहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेउता 50 अर्ब 1 करोड़ रूपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको बताउनु भएको छ। बजेटमाथिको नीति सम्वाद कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सफलता कार्यान्वयनमा निर्भर हुने बताउनुभयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरण सुधार, उत्पादन वृद्धि र रोजगारी सृजनाको आधारमा मूल्यांकन गर्ने पनि बताउनुभयो। अध्यक्ष श्रेष्ठले बजेटले अन्त शुल्क हटाएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकोले करको वास्तविक भार नघटेको तर्क थियो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढ़ाइएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो।
अब खेल समाचार रमेश टमाटाबाट।
एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुर स्थित सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङमाथि 19 रनको जीत निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको विजयी लक्ष्य पछ्याएको नेपाल 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङ बीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः शुरू हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जीत हासिल गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 40 बलमा 8 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 65 रन बनाएका हुन्। यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले 24 बलमा 35 रन जोड़े। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्त पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका लागि शेयर मल्लले 4 विकेट लिए। यसै गरी करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले सेमी फाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेमका लागि छनौट भइसकेका छन्। अण्डर 19 महिला राष्ट्रिय क्रिकेट अन्तर्गत घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोर्दा मधेसले भने लगातार दोस्रो जित निकालेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका 3 खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। सोमबार कालुङचोक मैदानमा कर्णाली विरूद्धको खेलमा मधेस 9 विकेटको फराकिलो अन्तरले विजयी भयो। आफ्नो पहिलो खेलमा कोशीमाथि जीत निकालेको मधेसले लगातार दोस्रो जीतसँगै महत्वपूर्ण 4 अंक प्राप्त गरेको छ। पहिले ब्याटिङ गरेको कर्णालीले 4 विकेटको क्षतिमा 103 रनको लक्ष्य दिएको थियो। मधेसले यो लक्ष्य 9.1 ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो। बंगलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियनशीप 2026 निर्धारित समयमै नहुने भएको छ। यसअघि प्रतियोगिता 21 सेप्टेम्बरदेखि 6 अक्टोबरसम्म सञ्चालन गर्ने योजना बनाइएको थियो, तर यो प्रतियोगितापछि सारिएको छ। भारतीय फुटबल टोलीले फिफा एसियन कप 2026 सहभागी हुने निमन्त्रणा स्वीकार गरेपछि प्रतियोगिताको मिति परिवर्तन गरिएको हो। दुवै प्रतियोगिता एउटै अन्तर्राष्ट्रिय खेल तालिकाभित्र पर्ने भएकाले साफले नयाँ मिति तय गर्ने निर्णय गरेको छ।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागको थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको तराई भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:05 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको हिजोको बैठक पनि स्थगित, आज बैठक बस्दै। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदै। नागडुंगा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी। र इजरायलले इरान बाहेकका अन्य मोर्चामा युद्ध जारी राखे, इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।